रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर सम्वादको अर्को श्रृंखलामा म नवराज लम्साल। श्रोताहरू, आज बड़ा दशैंको दशौं दिन विजया दशमी। आज आफ्ना मान्यजनबाट टीका तथा जमारा लगाई हर्ष उल्लासका साथ विजया दशमी पर्व मनाइँदैछ। अहिले बिहान 8:19 देवी विसर्जन र बिहान 10:02 टीका लगाउनका लागि शुभ साहित रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। घटस्थापनाका दिन राखिएको जमारा आज नवदुर्गाको प्रसादका रूपमा लगाइन्छ। घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसाद स्वरूप रातो टीका र जमारा लगाउने वैदिक सनातनी परम्परा छ। नवरात्रीको उपलक्ष्यमा घटस्थापनादेखि 9 दिनसम्म विभिन्न शक्तिपीठ तथा दशैं घरमा प्रत्येक दिन पूजा अर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको विशेष स्तोत्र पाठ गरेपछि त्यसको प्रसाद आजदेखि कोजाग्रत पूर्णिमासम्म लगाइन्छ। आजका दिन परिवारमा आफूभन्दा ठूला बडा, बाजे बजै, बाबुआमा, गुरू पुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका जमारा तथा प्रसाद थापी उहाँहरूबाट यश, ऐश्वर्य, वृद्धि तथा दीर्घायु होस् भनी प्रार्थना समेत गर्ने गरिन्छ। यसै सन्दर्भमा आजको अन्तर सम्वादमा हामी सम्वाद गर्छौं। दुई चरणमा हुनेछ आजको अन्तर सम्वाद। पहिलो चरणमा टीकाको साइत, दुर्गा विसर्जन तथा टीका लगाउने प्रक्रिया आदिका विषयमा पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव पण्डित ज्योतिष सूर्यप्रसाद ढुङ्गेलज्यूसँग सम्वाद गर्छौं र अन्तर सम्वादकै दोस्रो चरणमा वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीसँग 100 वर्षदेखि अहिलेसम्मको दशैं अनुभवका बारेमा केही सम्वाद गर्छौं। यतिखेर हामीसँग पण्डित ज्योतिष सूर्यप्रसाद ढुङ्गेल टेलिफोन सम्पर्कमा हुनुहुन्छ। ढुङ्गेलज्यू नमस्कार।
हजुर नमस्कार, धन्यवाद अनि धेरै धेरै शुभकामना विजया दशमी 2078 साल।
हस्, यहाँलाई पनि रेड नेपाल परिवारका तर्फबाट, समस्त देशवासीका तर्फबाट हार्दिक शुभकामना। पञ्चाङ्ग निर्णायक समितिले अहिले बिहान दुर्गा विसर्जनको र टीकाको साइत तोकेको छ। एकपटक त्यो कति बेला कसरी गर्ने अलिकति त्यही सन्दर्भबाट कुराकानी सुरु गरौं न।
हजुर हजुर, अब आज विजया दशमी हो र हाम्रो महान पर्वको करिब करिब हामीले 9 दिनसम्म पूजा आराधना गऱ्यौँ। शक्तिको पूजाहरू गरौँ, विभिन्न शक्तिपीठहरूको दर्शनहरू गऱ्यौँ आफ्नो भ्याएसम्म। त्यो गरिसकेपछि आज हामीले घरमा घटस्थापना गरेर 9 दिनसम्म नवदुर्गा देवीको, महाकाली, महालक्ष्मी, महासरस्वतीको जो पूजा गऱ्यौँ, दुर्गा भवानीको पूजा गऱ्यौँ, त्यसको चाहिँ विसर्जन आज 8:19 चाहिँ देवी विसर्जन गर्छौँ र देवी विसर्जन गरिसकेपछि 10:02 समयमा चाहिँ देवीको प्रसाद हाम्रो मान्यजनको हातबाट विभिन्न आशीर्वचनको साथमा प्रसाद लगाउने काम सुरु हुन्छ 10:02 र त्यसभन्दा पछाडि बेलुकासम्म हामी लगाउँदै जान्छौँ।
हजुर, यो देवी विसर्जन भन्छौँ नि हामी, यो देवी विसर्जन कसरी के गरिन्छ?
अब देवी विसर्जनलाई चाहिँ के हुन्छ भनेदेखि, हाम्रो पहिले चाहिँ यो दशैं पर्व नै कस्तो छ भनेदेखि, जो प्रकृतिका हाम्रा मूल शक्ति हुन्, गणेश, जननी दुर्गा, राधा, लक्ष्मी, सरस्वती, सावित्री, सृष्टि विदौ, प्रकृति, पञ्चदाशमृता, पाँचवटा, यो चाहिँ दुर्गा, राधा, लक्ष्मी, सरस्वती, सावित्री, यी पाँचवटा देवी जुन हुनुहुन्छ उनीहरूको विभिन्न जति समय समयमा उहाँ त्यो देवीहरूको विभिन्न अवतार, देवीहरूले विभिन्न गरेको कर्मको आधारबाट चाहिँ विभिन्न शक्तिको रूपमा चाहिँ त्यो समय समयमा देवीहरूको त्यो प्रादुर्भाव भएर कर्महरू गरेको चाहिँ विभिन्न नाम आएको हो। मूल शक्ति भनेको मूल यिनी पाँचवटा हुन् र यो चाहिँ के त भन्दाखेरि, संसारमा बिना शक्ति कसैको पनि केही अस्तित्व रहँदैन। सूर्यको महत्त्व सूर्यमा रहेको शक्तिले, पानीको महत्त्व पानीमा रहेको शक्तिले, हावाको महत्त्व हावामा रहेको शक्तिले, हाम्रो जति पनि प्रकृतिले दिएका जीव होस्, चाहे त्यो निर्जीव होस्, त्यसको महत्त्व भनेको, त्यसको गुण भनेको, त्यो सबै चाहिँ के हो त भन्दाखेरि, त्यो शक्ति, बिना शक्ति त हामीले एक ठाउँबाट अर्को ठाउँमा सर्न सक्दैनौँ। त्यसो हुनाले ती सबै चिजको लागि चाहिँ के त चलायमान, संसार हरेक रूपबाट चलायमान हुनको लागि चाहिँ शक्तिको आवश्यकता पर्यो। त्यो शक्ति चाहिँ आराधना गर्ने, शक्ति सञ्चय गर्ने चाहिँ यो महान पर्व दशैं हो र यही शक्ति सञ्चयको क्रममा चाहिँ नवदुर्गा भवानीको चाहिँ हामी पूजा आराधना जो घट स्थापना गर्छौँ, घट स्थापना गरेर पूजा आराधना गर्दै 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 प्रत्येक दिन चाहिँ विभिन्न विधिले हामीले पूजा गर्दै आयौँ। शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्मांडा, स्कन्द माता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री, नौवटा देवीको चाहिँ हामीले चाहिँ जो पूजा आराधना गऱ्यौँ। पूजा आराधना गरिसकिसकेपछि नौ दिनसम्म पूजाको चाहिँ पूजा पाठहरू सबै सिद्धिसकेपछि दशौँको दिनको चाहिँ के हुन्छ भनेदेखि देवी विसर्जन गर्छौँ अनि अपराजिताको चाहिँ पूजा गर्छौँ। देवी विसर्जन र अपराजिताको पूजा गरिसकिसकेपछि त्यहाँ हाम्रो दान दक्षिणा देवीको चाहिँ त्यो पूजा आराधना गरेको छौँ, त्यसमा हवनहरू पनि गर्छौँ र अनि त्यहाँ चाहिँ दक्षिणाहरू चाहिँ गर्छौँ र गरिसकिसकेपछि अनि कायना बाचा गरिसकेपछि अनि देवीको प्रसाद चाहिँ हाम्रो मान्यजनको हातबाट आशीर्वचनको साथमा टिका लगाउँछौँ।
जस्तो अब घटा स्थापना दिन हामीले घडा राख्यौँ, जमरा राख्यौँ, नजिकै खड्गा आदि हतियारहरू राख्यौँ, पूजा गर्यौँ, ती भगवतीलाई आराधना गरेर तिमी जहाँ जानु छ, जहाँ हो तिम्रो स्थान त्यही बस, हामीलाई आशीर्वाद देऊ, जाऊ भनेर विदाई गर्ने होला होइन यो विसर्जन?
हो, विसर्जन भनेको विदाई हो। गच्छ गच्छ सुर श्रेष्ठ स्वस्थानम परमेश्वर यत्र ब्रह्मा दयो देवा तत्र गच्छ सुरेश्वर। हामीले मैले चाहिँ जानी आवाहनम नजानामि नजानामि विसर्जनम, मैले जानी नजानिकन चाहिँ मैले आह्वान गरेँ देवी तपाईँलाई चाहिँ यहाँ आएर बस्नुहोस् भनेर। सम्पूर्ण त्यो कलशमा त त्यो घटमा त हामीले सम्पूर्ण देवी देवताहरू सबै तीर्थहरूलाई सबै देव देवताहरूलाई चाहिँ आह्वान गरेर बोलाएर त्यहाँ पूजा गर्ने गरेका हुन्छौँ। त्यो शक्ति त्यहाँ रहिरहेको हुन्छ। अब मैले जानी नजानिकन चाहिँ यहाँ बोलाएँ, अब तपाईँहरू चाहिँ आफ्नो आफ्नो स्थानमा चाहिँ तपाईँ जानुहोस् भनेर चाहिँ विदा गरेको।
जस्तो अब टिकाको साइत चाहिँ 10:02 मुख्य साइत महत्वपूर्ण समय भनिएको छ, पञ्चाङ्ग निर्णय समितिले भनेको छ। त्यो टिका लगाउने चाहिँ आज कता फर्केर लगाउने हो, कसरी लगाउने हो, चन्द्रमा सम्मुख वा दाहिने बनाउने भन्छन्, त्यो कता हो आज?
दक्षिणको चन्द्रमा हुन्छ। दक्षिणको चन्द्रमा भइसकिसकेपछि दक्षिणपट्टि फर्किएर नलगाउने, दक्षिणपट्टि फर्किनुपर्छ सन्मुख पार्दाखेरि। दक्षिण फर्किएर गरेका कर्महरू पितृ कर्मलाई मात्रै दक्षिणपट्टि फर्किन्छ। अरू पूजापाठहरू देव कर्महरू देवी देवताहरूको पूजा गर्दाखेरि दक्षिणपट्टि फर्किएर हामी गर्दैनौँ। त्यसो भएको हुनाले सन्मुख अथवा दाहिना भनेको दाहिना जुन भए पनि राम्रो हुन्छ। त्यसो हुनाले चाहिँ दसैँको टिका लगाउँदाखेरि चाहिँ पूर्व फर्किएर लगाउने।
आज चन्द्रमा दक्षिण भएको हुनाले पूर्व फर्किँदा चन्द्रमा दायाँ पर्छन् भनेर पूर्व फर्केर लगाउँछौँ। टिका लगाउने मान्छे पूर्व फर्किन्छौँ, लगाइदिने मान्छे पश्चिम फर्किन्छ होइन?
टिका लगाउने पनि पूर्व सुरु गर्दाखेरि दुइटै पूर्व पछि फर्किए भइहाल्यो, भ्याइहालिन्छ। पछि त अब जता जता ठाउँ अनुकूल हुन्छ त्यतै त्यतैबाट लगाउँछौँ। पहिले सुरु गर्दाखेरि चाहिँ पूर्वै पूर्व गर्नु।
आज जसरी टिकाको जो साइत तोकिएको छ त्यो र त्यो बेलामा हामी टिका लगाउँछौँ, त्यसपछि पूर्णिमासम्म निरन्तर लगाइरहन्छौँ, यो टिकाको साइतको बेलामा पनि कुनै प्रक्रिया छ कि दुर्गा घरबाट विसर्जन गरेर ल्याएको अक्षता जमरा धजाहरू टक्कल लगाइदिए मात्रै हुन्छ कि त्यहाँ पनि केही प्रक्रिया हुन्छ?
छ, ठुलो शक्ति चाहिँ हामीले त्यो पहिलो त्यो घटमा नै रहिरहेको हुन्छ। त्यो त्यसले चाहिँ हामी सबैलाई चाहिँ अभिषेक गर्छौँ। हाम्रो घरमा सबैलाई सबैतिर चाहिँ हामीले चाहिँ त्यो चोखो र त्यो शक्ति सबैतिर चाहिँ हामी चाहिँ छर्किन्छौँ पनि र व्यक्तिलाई पनि त्यो घडाको त्यो जलले पहिले चाहिँ यसो शिरतिर जल
अभिषेक गरेर
त्यसपछि हामीले हवन गरेको तिलक लगाउँछौँ। तिलक लगाउँदाखेरि पनि त जीवकल्प सहस्राणी आयुर्वृद्धि यसो बलम प्रसन्नम देवी कल्याणम तिलकम रिपुमर्दनम भनेर चाहिँ हामी टिका के अरे तिलक लगाइदिन्छौँ र आज हवन गरेको जो तिलक हुन्छ र त्यसभन्दा पछाडि चाहिँ अक्षताहरू चाहिँ र जमरा जो नौ दिनसम्म चाहिँ पूजा आराधना गरेको देवी त्यो एकदम देवीको त्यो प्रसाद पहिलो दिनदेखिको चाहिँ त्यो हो। त्यसमा चाहिँ त्यो ठुलो शक्ति रहिरहेको हुन्छ, रोग नाशक शक्तिहरू त्यसमा रहिरहेको हुन्छ, कीटाणुहरूबाट बच्न बचाउने शक्ति त्यसमा रहिरहेको हुन्छ। त्यसो भएको हुनाले चाहिँ त्यो चाहिँ देवीको प्रसादको रूपमा चाहिँ हामीले शिरमा जमरा राख्छौँ र निधारमा टिका लगाउँछौँ।
हुन्छ, धेरै धेरै धन्यवाद। आजको शुभ साहित्यको बेलामा, यो मंगल बेलामा हामीले शुभकामना साट्न पायौं र यति महत्वपूर्ण कुरा पायौं। पण्डित ज्योतिषी प्रसाद ढुङ्गेलज्यू, जो पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव समेत हुनुहुन्छ, तपाईँलाई शुभकामनाका साथ हार्दिक धन्यवाद।
हजुर धन्यवाद, र सबैलाई एकदम विजया दशमीको हार्दिक मंगलमय शुभकामना।
हस्, धेरै धेरै धन्यवाद। आजको अन्तरसंवादको पहिलो चरणमा हामी पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव पण्डित ज्योति सूर्यप्रसाद ढुङ्गेलज्यूसँग संवाद गर्दै थियौं। दशैं मान्यजनको हातबाट टीका लगाउने र अग्रज पुस्ताको हातबाट आशीर्वाद ग्रहण गर्ने यो पर्व, यो पर्वको निरन्तरताको निकै लामो श्रृंखला छ। हामी बीच वाङ्मय शताब्दी पुरूष भनेर परिचित हुनुभएका सत्यमोहन जोशी हुनुहुन्छ, जो 102 वर्षमा अहिले हुनुहुन्छ। उहाँ विक्रम सम्बत 1977 सालको वैशाखमा जन्मिनु भएको हो। 1977 साल वैशाखमा जन्मिनु भएका वाङ्मय शताब्दी पुरूष अहिले पनि फुर्तिलो हुनुहुन्छ, मञ्चहरूमा मजाले भाषण गर्न सक्नुहुन्छ अनि सन्देशहरू दिन सक्नुहुन्छ, संवादहरू गर्न सक्नुहुन्छ, फुर्तिलो हुनुहुन्छ। र ज्येष्ठ नागरिकको हातबाट, अग्रजहरूको हातबाट टीका ग्रहण गरेर आशीर्वाद ग्रहण गरे जस्तै कलाको, साहित्यको, संस्कृतिको, भाषाको, सभ्यताको सबै कुराको ज्ञान भएका एकजना उमेरले पनि वृद्ध, ज्ञानले पनि वृद्ध, अनुभवले पनि वृद्ध सत्यमोहन जोशीसँग अब हामी यो चरणमा संवाद गर्छौं। उहाँले नेपालको 3 पटक मदन पुरस्कार प्राप्त गर्नुभएको छ। उहाँको चाहिँ लोक संस्कृति, नेपाली राष्ट्रिय मुद्रा, कर्णाली लोक संस्कृति जस्ता पुस्तकहरू चर्चित छन्। त्यसका अतिरिक्त उहाँको विभिन्न अनुसन्धानात्मक नेपाली भाषामा 10 कृति छ, 5 नाटक छ, 2 काव्य छ र 5 कथा संग्रह नेपाली भाषामा छ भने नेवारी भाषामा पनि अनगिन्ती पुस्तकहरू छन्। करिब 50 पुस्तकका लेखक समेत रहनुभएका उहाँसँग आशीर्वाद र संवाद लिने गरी हामी उहाँसँग संवाद गर्छौं। उहाँ हामीसँग सम्पर्कमा हुनुहुन्छ। उहाँसँगको संवादको शुरूआत चाहिँ हामी यो दशैं पर्वको महिमा महत्वको सन्दर्भबाट शुरू गर्छौं। सत्यमोहन जोशीज्यू,
यो ऋतु पर्वको हो तपाईँको, वर्ष ऋतुमा चाहिँ हामी काम गर्छौँ। एक मुठेबाट चाहिँ मुरी उब्जाउने काममा व्यस्त हुन्छौँ, पानीमा चल्छौँ, हरेक किसिम हुन्छ नि तपाईँको, जारी दुःख हुन्छ, सारा कुरा हुन्छ। जब शरद ऋतु आयो, जब चाहिँ तपाईँको खेतीपातीमा लहै गरेर धानका बालहरू झुल्न थाल्छन्, बाली भित्राउने तरकर्म लागेका हुन्छन्, त्यो बेला चाहिँ तपाईँको पहिलेको जस्तो हुँदैन, दुःख सुख त हुँदैन। त्यसो भएको हुनाले शरद ऋतुको शरदकालीन लोकगीतहरूले पनि तपाईँको भाका फेर्छन् तपाईँको। त्यसो भएको हुनाले यो मालश्री, खास त मालश्री हो, मालश्रीको चाहिँ मालश्री नेपाली जनजीवनमा मालश्री, यहाँ गाउने मालश्रीमा चाहिँ आफ्नै किसिमको आफ्नैको पनको रहेको भएको हुनाले त्यतिको आलाप चाहिँ हुँदैन, तर गीतले शक्तिको उपासनामा चाहिँ बेजोड चाहिँ तपाईँ यसले आफ्नो परम्परा जोड्दै राखेको छ। परम्परा त चलिराखेकै छ, त्यो परम्परा त तपाईँको अटुट रूपमा यसले निरन्तरता पाउँदै जानेछ भन्ने आशा गर्छन् तपाईँको। यसमा कहीँ कति एक दुई कुरा विकृति सिक्रिटी भन्ने कुरा भइरहन्छन् तपाईँको, त्यो पन्छिँदै जान्छ, तर यसले निरन्तर परम्परा र आफ्नो कल्चर, जुन आफ्नै तरिकाको आफ्नैपनको कल्चर बोकेर आइराखेको छ।
अघि एउटा शब्दबाट मिठो शब्द प्रयोग गर्नुभएको थियो, विकृति सिकृति पनि आइराख्छन् भन्नुभएको थियो, के रहेछ त्यो विकृति चाहिँ?
विकृति त होइन, नभए पनि आजभोलिको दृष्टिकोणले, मानवीयताको दृष्टिकोणले विकृतिहरू पनि देखा पर्छन् भन्ने कुरा हुन्छ तपाईँले यसले छुन खोजेको त्यही हो।
यसको प्राचीनता कति हो?
अब यो शास्त्रीय परम्परामा शाक्त सम्प्रदायवालाहरूदेखि चलिआएको हो तपाईँको, तन्त्र मन्त्रको यसमा निकै हुन्छ नि तपाईँको, वैदिक परम्परा भए पनि हेरतिर आएर तान्त्रिक उसले निकै चाहिँ जोड चलेको छ त्यो बेलाको, यो मल्लकालको भयो, राणाकालदेखि टाइममा पनि भयो, रामायण कालकोदेखि रामचन्द्रले नै अब त्यो भगवतीको चाहिँ पुकार गरेर लङ्कामा चाहिँ चढाइ गरेको कुराहरू आउँछन् तपाईँको, अन्य अन्य किसिमको आउँछन्, त्यो त अब ज्यादै पुरानो भयो नि तपाईँको। तर मल्लकालको उसबाट, लिच्छवी कालको उसबाट चाहिँ ठाउँ ठाउँमा चाहिँ त्यो बिहारहरू, ठाउँ ठाउँमा तपाईँका देवदेवताहरू, देवस्थलहरू, देवस्थलहरू भएको हुनाले अब लिच्छवी कालदेखि नै यी परम्पराहरू हाम्रो अगाडि चाहिँ आउँछन् तपाईँको। पहिले तपाईँको अब राणा टाइमको यताउतिको 2007 सालभन्दा अगाडि दसैँ आयो, दसैँको मजमु गर्यो, पूजाआजा गर्यो, सारा कुरा गर्यो, खानेकुरो यताउति पिङ खेल्ने यताउति गर्ने, यसको पूजाआजा हुने चलन थियो। तर 2067 पछि एउटा नयाँ कल्चर चाहिँ के आयो भने नेपालीहरू नेपाली मूलका मान्छेहरू नेपाली भावनाका मान्छेहरू चाहे त्यसको चाहिँ पितृभूमि मातृभूमि जन्मभूमि जे होस् नेपालसँग सन्दर्भ छ त्यस भएकोले बर्मामा बसेका नेपालीहरू जसले नेपाललाई देखेकै छैन नेपाललाई नदेखे तापनि उनीहरूले के भन्यो भने हामी नेपाली मूलका मान्छेहरू बर्मा आएर बसेका भए तापनि हाम्रो पितृभूमि त नेपाल हो त्यस भएकोले नेपालमा जे जस्तो किसिमको चाडबाड मनाउँछ जुन परम्परा छ त्यसलाई हामीले पनि मान्नुपर्छ भनेर दसैँलाई उनीहरूले पनि निकै ठुलो सम्मान गरे त्यस भएको हुनाले 2007 पछि अब राष्ट्रको प्रमुखले राष्ट्रकै नाममा मात्र होइन कि नेपालीहरू संसारको कुना काप्चामा जहाँ जुनसुकै ठाउँ बसेको भए तापनि नेपाल मूलगम भए तापनि कर्मभूमि जन्मभूमि पितृभूमि एक न एक प्रकारले नेपालसँग आफ्नो सम्बन्ध भएको हुनाले ती नेपाल सारा नेपालीहरूको असल सुस्वास्थ्य ऐश्वर्य सुख शान्तिको निमित्त हामी जम्मै नेपाली हौँ भन्ने भावनामा भन्ने एउटा राष्ट्रिय सन्देश दसैँको उसमा विजयादशमीको शुभकामना दिने प्रथा चाहिँ आयो तपाईँको अब त्यो धर्मले यसरी सुन्दैन तपाईँको त्यसो भएको हुनाले नेपालीलाई नेपाली मूर्ख मान्छे नेपालीलाई हामी सबैलाई तपाईँको नेपालको गौरव अभिवृद्धि गर्नुको निमित्त यो शुभकामना पद्धतिहरू र दसैँको सबभन्दा मुख्य गुण यसले गर्न खोजेको नेपाली राष्ट्रिय भावना नेपाली मूल र हिमाली संस्कृतिमा परम्परादेखि चलिआएको दसैँलाई हामीले मान्यता दिनुपर्छ भन्ने कुरा आयो तपाईँको
जस्तो नेपालमा अब धार्मिक सन्दर्भ पनि धेरै छन् सांस्कृतिक पर्व धेरै छन् हाम्रो जात जाति र जो जातीय संस्कृतिको विविधता पनि छ भूगोलको विविधता पनि छ यी सबै विविधताका बीचमा दसैँ चाहिँ कहाँनिर छ
मुख्य एउटा सहअस्तित्व नेपाली नेपालीहरूमा एउटा सहअस्तित्व हामी नेपाली हुने भने भावनाकै सहअस्तित्व हुन्छ तपाईँको यो मुख्य कुरो त्यसबाट फेरि एउटा समन्वयबाट आउँछ हामी जम्मै त नेपालीकै रहेछ त नेपाली रहेछ हाम्रो मूल थलो त नेपाल रहेछ नेपाल चाहिँ हामीहरूको एउटा पितृभूमि अथवा चाहिँ मातृभूमि अथवा कर्मभूमि अथवा जे भन्नु त्योसँग सम्बन्ध रहेछ हाम्रो पुर्खाहरू जम्मै नेपाली नै रहेछ भने त्यो भावनामा चाहिँ अनि अर्को कुरो त्यो चाहिँ समावेशीकरण गर्छ यसले हरेकलाई जोड्दै 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 गर्दाखेरि अघि पछि चाहिँ जुनसुकै तरिकाले रिसिपी होला यताउति होला तलमाथि होला सारा कुरा होला दसैँमा टिका लाउनेखेरिमा आफ्नो मान्यजनप्रति सद्भावना आफ्नो पुर्खाजनप्रतिको सद्भावना आफूले भने सबभन्दा माथि माग मान मान्यजनहरूलाई ऊ गरेर एउटा सद्भावना आएर एक सूत्रमा गेट टुगेदर जस्तो सबै मिलेर गर्ने तपाईँको त्यसरी दसैँको बिदा दसैँको बिदामा घर कहाँ कहाँ छ त्यो घर पुग्नु पर्छ तपाईँको आफ्नो घरमा गएर आफ्नो मान्यजनहरूलाई चाहिँ भएर टिका धारण गर्ने यताउति गर्ने र सँगै बसेर दुःख सुखको कुरा गरेर गर्ने परम्परा त अरूहरूको पनि हाम्रो धेरै राम्रो छ नि तपाईँको
अब अलिकति सन्दर्भ अर्को जोडौँ यो तन्त्र परम्परा र दसैँ बीचको सम्बन्ध चाहिँ के रहेछ
पहिले चाहिँ जोडिन्थ्यो पहिलेसँगै जोडिन्थ्यो अब आजभोलि त्यो तन्त्रको मन्त्रको जान्ने मान्छे पनि छैन त्यो तन्त्र मन्त्रलाई जोड्नेको तरिकाको पनि अब आजभोलिको सुहाउँदो किसिमको चाहिँ गर्न सक्ने त्यो खुबी चाहियो नि तपाईँको खालि अब प्रार्थना गर्ने यताउति केही गर्ने होला तर त्यो त्यो पहिलेको चाहिँ त्यो के बलि पूजामा पनि त बलिको त निकै ठुलो तन्त्रको पूजा छ नि तपाईँको पशुलाई चाहिँ तपाईँको त्यो पशु जन्मबाट मुक्त गर्नुको निम्ति भनेर अनेक किसिमको त्यहाँ फर्मुलाहरू अनेक किसिमको वाक्यहरू प्रयोग गरेर पशु यो जन्म पशु भयो अर्को जन्म पशु हुनु नपरोस् भन्ने भावनाले के गरेर खानेपिने गरेर गर्छन् तपाईँको त्यो चाहिँ लागु त गर्दैनन् त्यो परम्परा चाहिँ चलेर राखेकै छ
यो हनुमान ढोका दरबारसँग चाहिँ विशेष पूजा जोडिन्छ 54 अथवा 108 बोका राँगा कति कति चढाउने के गर्ने पूजा गर्ने बलि दिने कालरात्रि मनाउने यो 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 चिज चाहिँ त्यहाँ धेरै जोड दिनु त्यहीँ बढी केन्द्रित हुनुको अर्थ चाहिँ के हो
त्यो हनुमान ढोका दरबार राजदरबारको निम्ति जोडिएको होइन कि त्यहाँको हनुमान ढोका भनेको त्यहाँको टलेजु त्यस्तै भक्तपुरमा पनि भक्तपुर दरबार भने भक्तपुरको टलेजु ललितपुरमा पनि ललितपुर होइन कि ललितपुरको टलेजु जुन चाहिँ कि ठुल्ठुलो सहरमा चाहिँ तलेजुको मन्दिर हुन्छन् तलेजुको भन्दाखेरि नै तपाईँको भगवतीको सारण गरेर भगवती देवी भगवतीलाई पूजाआजा गर्ने यो शाक्त सम्प्रदा हामी भन्छौँ तपाईँको त्यो देवीको पूजाको महिमा हो तपाईँको खास गरेर त्यसैले तिन सहरमा अहिले पनि तलेजु छनेछ दसैँमा सबभन्दा ठुलो पूजा आजा हुने र यो बलि दिने यताउति गर्ने अहिले पनि परम्परा यिनीहरूले सुरक्षा गरिराख्यो उनीहरूको डर भन्ने नै छ तपाईँको कसैले केही नभए पनि यति डर भन्ने यति पूजाले यो भनेर गरिराखेको छ।
अब अलिकति सन्दर्भ अर्को जोडौँ, यहाँले कति वर्षको उमेरमा दशैं मनाएको याद छ? बाला दिनमा सबभन्दा पहिलो पटक दशैं भनेर फुरफुर भएको त्यो बाला दिन, त्यो दिन एकचोटि सम्झना गरौँ न।
10-12 वर्षको उमेरमा अब त्यो लटै किनिदिएको लटैमा चाहिँ ठाउँ हालेर त्यो कोसीमा गएर चङ्ग ओढाएको होइन, जाने नजाने पनि चङ्ग ओढाएको, अनि पछि अलिक डेभलप भएपछि अब चङ्ग ओढाएर चङ्ग लडाउने यताउति गर्ने कुरो एउटा केटीकेटीको एउटा त्यो चाहिँ आउँछ। दसैँ आएपछि कमसेकम नयाँ लुगा पाउँछ, नयाँ लुगा हाल्ने, राम्रो खानापिना गर्ने, माओली जाने, इष्टमित्र कहाँ जाने, बोलाउने, यताउति गर्ने, दाजुभाइ दिदीबहिनीहरू आफ्नो भेला भएर सँगसँग गाउने, दसैँको रङसँग टिका सिका लाउने, यताउति गर्ने। नेवारमा चाहिँ तपाईँको दक्षिणा दिने परम्परा चाहिँ थिएन, अहिले चाहिँ चलेको मात्र हो। हामी नेवारहरूको चाहिँ दक्षिणा दिने कुरा होइन, टिका टालो लाउने र मिठो खाने चाहिँ चलन थियो पहिलेदेखि थियो। अब आजभोलि त 2-4 पैसा दक्षिणा दिन्छन् भन्ने कुरा आयो, अब 2-4 पैसाको त कुरै भएन, अब आजभोलि त अब रुपियाँको कुरा आउँछ अलिअलि। त्यो रमझम चाहिँ पहिलेदेखि थियो, दसैँ भनेपछि जोसुकैलाई पनि तपाईँको हुने।
अघि मैले बाला दिनको कुरा सम्झाउँदै थिएँ, तपाईँलाई याद छ पहिलोचोटि तपाईँले कुन लुगा हाल्नु भएको थियो, पहिलोचोटि तपाईँ घरमा के काटिएको थियो त्यो बाला दिनमा 10-12 वर्षमा?
त्यो बेलामा चाहिँ हामीहरूको चाहिँ तपाईँको हामी त निम्न मध्यम परिवारको भएको हुनाले हाँस आउँछ, तपाईँको हाँस चाहिँ किनेर ल्याउँछ, हाँसलाई चाहिँ तपाईँको शक्तिको निम्ति चाहिँ पूजाआजा गरेर बलि दिने मात्रै हो। त्यत्रो ठुलो यताउति बोकासुका ल्याएर राम्रोसँग ल्याउने भन्ने कुरा छैन होइन। लुगा सुगामा पनि साधारण लुगा हो तपाईँको, कुनै किसिमको त्यो बेलाको जस्तो बजार थिएन, तपाईँको कोराहरू पाइन्थ्यो, कोराको लुगा सुगा लाउने हो, यताउति मामुली लुगा हुने हो, कस्मिर सस्मिर यस्ता किसिमका त ठुल्ठुलो मान्छेहरूले मात्रै लाउने हो, सानो मान्छेहरूको निम्ति त्यस्तो छैन। तर जे होस् नयाँ लुगा लाउने, नयाँ लुगा हालिदिने, जुत्ता लाउने, यताउति हुने कुरा हुने, माओली जाने, यताउति गर्ने रमझम चाहिँ हुन्थ्यो।
त्यति बेला त पैसा पनि दुर्लभ हुन्थ्यो, अहिले जस्तो चालचाल हुँदैन थियो
पैसाको त। तपाईँ त्यो बेला त एक मोरले चाहिँ 50 पैसा हुन्छ, एक डबलले चाहिँ 100 पैसा हुन्छ तपाईँको। अब त्यो 100 पैसा पनि हरायो, 50 पैसा पनि हरायो, आर्थिक उसमा चाहिँ यस्तो किसिमको चाहिँ चेन्ज आइराखेको छ कि अब नत्र पनि त जहाँ जुत्तकै ठाउँ गयो भने पैसा बोक्नु बोकेर जानुपर्छ, तपाईँको रुपियाँ बोकेर जानुपर्छ, यताउति हुन्थ्यो। आजभोलि त्यो छैन नि।
अहिले आर्थिक रूपमा पनि परिवर्तन आयो, सांस्कृतिक रूपमा पनि परिवर्तन आयो, सामाजिक रूपमा पनि परिवर्तन आयो, पूजा आजा त्यो साधनाको रूपमा पनि परिवर्तन आयो। संस्कृतिको लामो अध्ययन गर्नुभएको ज्ञाताको हिसाबले यो संस्कृतिमा आउने यस प्रकारको परिवर्तन चाहिँ स्वाभाविकै परिवर्तन होला होइन?
समयले नै ल्याउने, तपाईँको परिस्थितिले नै ल्याउने, हामीहरूको व्यवहारले नै ल्याउने हो कुरो, कसैले रोकेर सकिने कुरा आएन तपाईँको। त्यसैले यति बेला पैसाको चलनै हरायो।
अघि भन्नुभयो नि हाँस काटेको कुरा गर्नुभयो, अनि नयाँ लुगा लगाएको कुरा गर्नुभयो, चङ्गा उडाएको कुरा गर्नुभयो, जीवनको यो कालखण्डमा आएपछि यो वर्ष दसैँमा चाहिँ के गर्नुभयो?
खोइ यस बेला म चाहिँ आफै पनि बिरामी अलिक सन्चो छैन, पूजाआजा त चलिराखेको छ परम्परामा। म चाहिँ 7 घरको चाहिँ ठकाली भएको हुनाले त्यो दिन चाहिँ टिका लाउने हामी दाजुभाइहरू 7 खलकहरू आएर ठकालीमा भएको हुनाले मेरै घरमा आएर उनीहरू जम्मा हुन्छन्, पूजाआजाको सामूहिक पूजा हुन्छन्, सामूहिक तपाईँको खानापिना यताउति हुन्छन्, टिका टालो हुन्छन्, त्यो परम्परा त चलिराखेकै छ।
तपाईँ त एक त ज्येष्ठ नागरिक, त्यसमाथि जीवनको शताब्दी पार गर्नुभयो, दसैँमा त ज्येष्ठ नागरिकको मान्यजनको हातबाट टिका लगाउने चलन छ। आज हामी साहित्यिक हिसाबले, सांस्कृतिक हिसाबले, सामाजिक अभियानका हिसाबले, उमेरका हिसाबले, अनुभवका हिसाबले, ज्ञानवृद्ध वयोवृद्ध सबै किसिमले परिपक्व नागरिकसँग यसरी मिठो बिहानै संवाद गर्न पायौं, हामीले पनि आशीर्वाद पायौं होला है।
मुख्य कुरो त के हो, देशको निम्ति तपाईँको अरूको देशमा चाहिँ दायाँ बायाँ हेर्दाखेरि राम्रो राम्रो सारा कुराहरू भइराखेका हुन्छन्, हामीहरूको यहाँ चाहिँ छै झगडा ताना तानी गर्दाखेरि नचाहिने कुराहरूमा त यो राजनीतिमा चाहिँ अनेक खन्दन मन्दन यताउति सारा कुराहरू तपाईँको आज एउटा एक टोक हुन्छ, भोलि अर्को टोक हुन्छ, यी नभइदिए हुन्थ्यो। यी सबैले समावेशी गरेर, समन्वय गरेर, सअस्तित्व कायम गरेर जाति, जनजाति, जे भन्नु आदिवासी जे भन्नु त्यस आफ्नो ठाउँमा छँदैछ, त्यसै कसैले बिगारेको पनि होइन, केही गरेको छैन। तर समष्टिमा हामी त जम्मै नेपाली नेपाली भावना नेपाल हाम्रो देश हामीले नेपाल हामीले बनाउनु पर्छ जुनसुकै ठाउँमा जहाँ गए पनि नेपाल प्रतिको हाम्रो माया दया हुनुपर्छ भन्ने भावनालाई एउटा जागरण गरेर राख्न सकेको खण्डमा यो देश चाहिँ तपाईँको सानो भए पनि साउथ इस्ट एसियामा यहाँ एउटा राम्रो हाम्रो देशको चाहिँ ऊ हुन्थ्यो भन्ने लाग्छ। त्यो चाहिँ खोइ अहिलेको गतिविधिले त्यो भन्दैन देखाउँदैन तपाईँको परम्परालाई चाहिँ बिर्स्यो बाबुबाजेले उठाएको यो सम्पदा हो यो हेरिटेज भनेको खानापिना पाएर मात्रै चाहिँ देश बन्ने कुरो आएन त्यसको कल्चर चाहियो त्यो कल्चरमा चाहिँ सम्पदाहरू आउँछ सम्पदामा अनेक देवका मन्दिरहरू आउँछन् सुतलपाती पौवा काठ यी सारा कुराहरू आउँछन् अनेक किसिमको चाडबाडहरू आउँछन् यी कुराहरू पनि हामीहरूको चाहिँ तपाईँको भएन भने त जीवन त कलरफुल हुँदैन राम्रो हुँदैन सत्यम शिवम सुन्दर हुँदैन जीवनलाई सत्यम शिवम सुन्दर बनाउनेकै निमित्त पनि यी चाडबाडहरूले जारी यसलाई गुलजार गरिराखेको हुन्छ र हामी सभ्य र सुसंस्कृतित हुन पाउँछौँ। नत्र भने त पैसै भए पनि जग्गा जमिनै भए पनि जति अरबौँ अरबौँका धनी भए तापनि संसारभरका धनी भए तापनि कल्चरै छैन भने आफ्नो भन्ने कुरै छैन भने त्यतिको चाहिँ त्यसको महत्त्व चाहिँ हुँदैन। त्यसो भएको हुनाले हामी संस्कृतिमा विश्वास गर्ने मान्छेहरू सम्पदामा विश्वास गर्ने मान्छेहरूले त्यो आफ्नो परम्परालाई जोगाएर अगाडि बढ्न सकौँ यही भगवती देवी शक्तिसँग चाहिँ प्रार्थना छु। शक्ति नै भएन भने त म बोल्न पनि सक्दिनँ तपाईँको त्यो शक्ति त देख परिराखेकै छैन एउटा मोबाइलमा पनि त्यसलाई कुनै किसिमको ऊर्जा दिएन भने त मोबाइल पनि चल्दैन तपाईँको त्यसैले शक्ति त चाहिन्छ जेमा पनि चाहिन्छ त्यसैले सूर्य र चन्द्रलाई घुमाउने नियमन गर्नेले पनि एउटा शक्तिको आधारमा घुमिराखेको छ नत्र शक्ति भएन भने त सूर्य कहाँ खस्छ कहाँ हुन्छ घाम लाग्छ कि लाग्दैन रात हुन्छ कि हुँदैन दिउँसो हुन्छ कि हुँदैन अन्धकार हुने हो कि प्रलय हुने हो के भन्ने जस्तो भइरहन्छ त्यसैले त्यो नियमित रूपमा यो शक्ति एउटा प्रकृतिले सारा कुरा मिलाइदिएको छ। यस्तो अवस्थामा नेपालको पनि जे होस् हामीहरूको मुख्य कुरो नेपालीहरूको घैँटोमा काम लागोस्
हस्। यहाँलाई पनि सबै नेपालीका तर्फबाट फेरि एकपटक हार्दिक मंगलमय शुभकामना
धन्यवाद।
यहाँ हुनुहुन्थ्यो बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी। आज बडा दशैंको टीकाको दिन मान्यजनको हातबाट टीका र आशीर्वाद ग्रहण गर्ने दिन मुलुकको एकजना ज्येष्ठ नागरिक ज्ञान अनुभवले पनि र अध्ययनले पनि ज्येष्ठ नागरिक जो 102 वर्षमा हुनुहुन्छ विक्रम सम्बत 1977 सालको वैशाख 30 गते जन्मनुभएका सत्यमोहन जोशी पाको नागरिकसँग उहाँको पालाको दशैं र दशैंमा उहाँले गरेको अपेक्षाका विषयमा सम्वाद गर्यौं। त्यसभन्दा अघि हामी पण्डित ज्योतिष सूर्यप्रसाद ढुङ्गेलज्यूसँग सम्वाद गर्दैथ्यौं जो पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव समेत हुनुहुन्थ्यो। बडा दशैंको फेरि एकपटक हार्दिक मंगलमय शुभकामनाका साथ आजको बसाई हामी टुङ्ग्याउँछौ। सर्वस्वरूपे सर्वेशे सर्वशक्ति समन्विते भयभ्यास त्राइनो देवी दुर्गे देवी नमस्तुते। आजको अन्तरसंवाद यही सकिन्छ। मेरा सहकर्मीहरू सुरेन्द्र पौडेल र शंकर भण्डारीसँगै म नवराज लम्साल विदा माग्छु। फेरि एकपटक शुभकामना सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।